This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste, Nepal.
Namaste, Nepal.
नमस्कार. प्लेन्स एफएम 96.9 मेगाहर्जमा यो हो क्राइसिस बासी नेपालीहरूको आफ्नै कार्यक्रम कार्यक्रम नमस्ते नेपाल. हजुर श्रोताहरू, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम कार्यक्रम नमस्ते नेपालको एक अर्को अङ्कका साथ यहाँहरूसँग भेटघाट गर्न आइ नै सकेको छु. रेडियो तरङ्गको 96.9 मेगाहर्ज मार्फत क्राइसिस आसपास क्षेत्रमा, त्यस्तै क्राइसिसभन्दा बाहिर न्युजिल्यान्डभर र संसारको जुनसुकै स्थानमा यदि हुनुहुन्छ भने पनि अहिले यसै बेला वा भनौँ न्युजिल्यान्ड समयअनुसार बेलुका 8 बजे यहाँहरू plainsfm.org.nz मार्फत पनि कार्यक्रम नमस्ते नेपालसँग यहाँहरू प्रत्यक्ष रूपबाट जोडिन सक्नुहुनेछ. त्यस्तै यहाँहरूको सजिलो र सुविधाका लागि भनेर हामीले नमस्ते नेपाल क्राइसिस न्युजिल्यान्ड नामको फेसबुक पेज मार्फत पनि हामीले कार्यक्रम प्रसारण भइसकेपछि पोडकास्ट लिङ्कहरू मार्फत पनि यहाँहरूसँग पुग्ने जमर्को गर्दै आइरहेका छौँ. र हामीलाई विगत 15 वर्षदेखि यहाँहरूले हामीलाई साथ, सहयोग र सद्भाव अनि माया स्नेहहरू विभिन्न रूपबाट प्रदान गर्दै आइरहनु भएको छ. यहाँहरूको त्यस किसिमको सद्भावप्रति हामी सधैँ नै कृतज्ञता व्यक्त गर्दै आजको कार्यक्रममा पनि यहाँहरूलाई सधैँ झैँ म विनोद हार्दिक स्वागत नमस्कार टक्र्याउन चाहन्छु. हजुर श्रोताहरू, खबर सामग्रीहरू राजनीतिसँग पनि जुडिएका हुन्छन्. हामी विदेशमा रहँदा खालका विस्तृतताहरूका बावजुद पनि हाम्रा नजरहरू त्यस्तै खालका खबर सामग्रीहरूसँग पर्छन् नै, अनि त्यस्तै खालका प्रसङ्गहरू, टिप्पणीहरू अनि साथसाथमा मिठा मिठा नेपाली गीत सङ्गीतहरूको क्रम पनि कार्यक्रम नमस्ते नेपालका प्रसारण सामग्रीहरू हुँदै आइरहेका छन्. त्यससँग पनि यहाँहरू चिरपरिचित हुँदै हुनुहुन्छ. श्रोता, अब आजको कार्यक्रममा पनि विभिन्न खालका खबरहरू जोड्नुपर्ने हुन्छ र त्योभन्दा अगाडि गत हप्ता अहिले वा केही समय केही हप्ता भन्नुपर्छ गत हप्ताकै आसपासमा हामीलाई पनि खुसी गर्ने ठुलो खबरको रूपबाट आएको छ. अब त्यो प्रसङ्ग यहाँ जोड्न चाहन्छु.
Massive six for Gulsanja.
What a way to finish this romp to the championship. Gulsanja has really blasted that out of the ground. And nicely done round the corner. Quickly through for the run to make it. Good call.
हजुर श्रोता, यो हो किर्तिपुरमा रहेको किर्तिपुर स्टेडियममा युएईलाई पराजित गर्दै नेपालले एसिया कप क्रिकेट प्रतियोगितामा आफ्नो स्थान बनाएको क्षणको छोटो प्रसङ्ग वा आफ्नो छोटो क्लिप मैले यहाँहरूलाई प्रस्तुत गरेको छु. कतिले त विदेशमै रहेर भए पनि त्यसको प्रत्यक्ष प्रसारण हेरेर त्यतिखेरको उत्साह र सद्भाव पनि सँगसँगै नेपाली टिमसँगै साटासाट गर्नुभयो होला भन्ने विश्वास लिएको छु. श्रोता, नेपाल एसिया कपमा छनौट भएको यो भने पहिलो पटक होइन, दोस्रो पटक हो. अहिले 21 वर्ष अघि नेपाल पहिलो पटक यो प्रतियोगिताका लागि छनौट भएको थियो, तर सो बेला प्रतियोगिता नै रद्द भएपछि त्यति बेला नेपालले एसिया कपमा डेब्यू गर्नु भने पाएन. संयोग नै मान्नुपर्दछ यो पटक पनि हाम्रा उत्साहहरू छन्, हाम्रा खुसियालीहरू छन्. भारत, बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का लगायतका खेलाडीहरूसँग चिरपरिचित अनुहारहरूसँग नेपाली क्रिकेटरहरूले पनि आफ्नो खेल कौशल देखाउँछन्, देखाउने पाउने अवसर प्राप्त होस् भन्ने हाम्रो उस्तै खालको उत्साह रहेको छ. तर अब फेरि नेपाली क्रिकेटलाई अहिले 21 वर्ष अघिको त्यही इतिहास दोहोरिएलाकै भन्ने त्रास पनि रहेको नै छ. संयोग नै मान्नुपर्दछ यो पटक पनि प्रतियोगिता रद्द हुने चर्चा चुलिँदै गएको छ. छिमेकी भए पनि दुई देशबीचको तिक्तता पूर्ण सम्बन्धका कारण भारतीय टिमले पाकिस्तान जान अस्वीकार गरेको हो। कारणले गर्दा सो प्रतियोगिता नै अन्यलमा परिरहेको छ। यद्यपि खेल रद्द भने भइसकेको छैन, हाम्रो आशा र उत्साह अझै पनि जीवित नै छ। श्रोता, त्यो बाहेक अब नागरिकता विधेयक पनि अहिले चर्चामा छ, अनि राजनीतिक व्यथिति र अन्यलका कुराहरू पनि छँदैछन्। अहिले नयाँ निर्वाचनले गठन गरेको नयाँ संसदलाई नागरिकता विधेयक ल्याउन नदिएर सरकार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले 15 दिनभित्र प्रमाणीकरण नगरेर थन्किएको पुरानै विधेयकलाई नयाँ राष्ट्रपतिबाट प्रमाणीकरण गराउने दाउमा छ भन्ने खबरलाई पनि टिप्पणीको रूपबाट त्यसलाई असहमति गर्नेहरूको आवाजहरू पनि उठि नै रहेको छ। त्यसमाथि परामर्श थालेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधान मिस्ने शीतल निवासको पुरानै गल्ती दोहोऱ्याउन खोजेका टिप्पणीहरू पनि सुरु भइ नै सकेका छन्। अर्कोतर्फ राष्ट्रपति पौडेल प्रक्रिया नै पुरा नगरी उपचारका लागि भारत गएको विषयलाई पनि शङ्काको नजरले हेर्नेहरू धेरै नै छन्। अहिले भारतमा उपचार गरेर फर्किने बित्तिकै देखिएको राष्ट्रपतिको सक्रियता र रोकिएको नागरिकता विधेयकसँग भारतको राजनीतिक स्वार्थ छ भन्नेहरूलाई बल भने मिल्दै गइरहेको रूपबाट पनि यसलाई हेर्न थालिएको छ। श्रोता, यी यस्तै कुराहरू छन्, हाम्रा गतिरोधहरू टुङ्गिएका छैनन्। राजनीतिक व्यथिति र अन्यलताका बिचमा सत्तारूढ दल नेताहरू अहिले मन्त्री परिषद बनाउने, सरकारमा जाने, शक्ति र सत्ताको होडमा पुग्ने क्रम त यद्यपि छ नै। सङ्घीय सरकार सँगसँगै सबै प्रदेश सरकार फेरिरहने, मुख्यमन्त्री र मन्त्रीहरू बदलिने, नयाँ मन्त्रीहरू थपिने, मन्त्रालय वा भनौँ मन्त्री परिषदको पुनर्गठनको प्रसङ्ग जोड्दाखेरि यस्तै यस्तै कुराहरू छन्। मन्त्री बदलिरहने चक्र चलाउने निर्णयहरूमा पनि अझै अडिक देखिन्छन्। हुन त अघिल्लो कार्यकालमा पनि सँगसँगै प्रदेश सरकार अस्थिर बन्न पुगेको थियो। विक्रमसम्म 2074 1979 पाँच वर्ष अवधिमा 7 प्रदेश गरी 24 प्रदेश, 7 प्रदेशमा 24 प्रदेश प्रमुख, 16 मुख्यमन्त्री र 230 मन्त्री भएका थिए। अब यस्तै खालको प्रणाली छ, प्रणालीसँग भन्दा पनि आचरण र व्यवहारको कुरामा हामीले टिप्पणी उठाउन खोजेका हौँ। श्रोता, यी यस्तै खालका खबरहरू सँगसँगै आजको कार्यक्रम नमस्ते नेपालको उठान गरि नै सकेको छु। बाँकी प्रसङ्ग म जोड्ने नै छु। अहिले भने एउटा मिठो रमाइलो गीतबाट आजको कार्यक्रमलाई सुरुवात गर्न चाहन्छु।
झनै राम्री पो देख्यो नि हौ, त्यो तिम्रो खाली हुरुक्कै भयो यो ज्यान, झन बोलाउँदा तिमीले सारले, झन बोलाउँदा तिमीले सारले, देख्यो नि तिमीलाई अङ्गीर खुलाउँदा मेरी खाउले माया नै भाइ भोला हिँड्नु नस्याउले,
हजुर श्रोताहरू, यो गीतपछि फेरि पनि कार्यक्रम नमस्ते नेपालमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। अब यो गीत सँगसँगैको मिठासहरू कुराहरू पनि छ, हाम्रा अप्ठ्याराको कुराहरू पनि हामीले जोड्नुपर्ने हुन्छ। त्यो अप्ठ्याराभन्दा अगाडि यो एउटा अंश नै सुनिहालौँ।
खै के सुनाऊ खबर पनि, तिम्रो दुःख मेरो सुख बराबर बाँड्न पाए पो। बर्खाको मौसम छ, यसपालि पनि पहिरोले घर धन्नै लगेन। लगेन भए पनि हुने, भोलिपल्ट बिहान उठ्दा त सिधै बसन्तको काखमा। आमा छाती पोल्यो भन्नुहुन्छ, पल्ला गाउँको दाजुको खालि खरानी मात्रै फर्क्यो रे। बुढी आमालाई के याद हुनु, सिकर्मीको छोरो पो हो त, बाकस सहित फर्किन्छ। हातमा बोकेर आमालाई थान्का थान सुतीको साडी किनेर, तिम्रो छोरो दुनियाँको बाउ छ मेरो खोइ भन्छ। बिहेको भोलिपल्टै तिमी हिँडेको, मैले आफै राम्ररी देखाएको छैन त्यसलाई, को देखाएर चिनाऊ।
हजुर श्रोताहरू, मुना अधिकारीको यो कविताको चोट थियो, कविता पोइट आइडल नेपालको क्रम कार्यक्रमको दौरानमा प्रस्तुत गरिएको यो अंश मैले यहाँहरूलाई प्रस्तुत गरि नै सकेको छु। हामीले विदेश वैदेशिक रोजगारीका कुराहरू छन्, विदेशी हुनुको पीडा आफ्नो ठाउँमा छ, हुन त रहर पनि होला, त्यही पनि हामी रेमिट्यान्सको देश, रेमिट्यान्सको अर्थतन्त्र पनि हामीले बेला बेला रूपबाट उठाउने गरेका छौँ। हुन त अहिले पछिल्लो पटक यो वैदेशिक रोजगारीका पनि आफ्नै खालका बाध्यता र पीडाहरू यो सँगसँगै आउने गर्दछन्। तैपनि अहिले पछिल्लो पटक वैदेशिक रोजगारी भन्दा पनि नेपालीहरू अहिले नक्कली भुटानी शरणार्थीको प्रसङ्गले पनि अहिले राजनीति तातेको छ, त्यसैको छोटो प्रसङ्ग भने त यो अलि प्रतीकात्मक रूपबाट यहाँ प्रस्तुत गर्न खोजेको छु। अब त्यो प्रसङ्ग नै यहाँहरूसँग जोड्न चाहेँ। बयान जस्ताको तस्तै नलेखे आत्मदाह गर्ने बिचौलियाको धम्कीपछि तानिएका हाई प्रोफाइलहरूको कथा खबर त यहाँहरूले थाहा पाइ नै सक्नु भएको छ। एक पछि अर्का पाना र पात्रहरू थपिने क्रम बढेको छ। भुटानी शरणार्थी बनाएर अमेरिका भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गृहको अनुसन्धानमा लहरो तान्दा राजनीतिक पहरो थर्किएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडकी पत्नीहरूले पनि पैसा बुझेको दावी गरेको अडियो पनि सार्वजनिक भइसकेको छ। नक्कली भुटानी शरणार्थी बनाएर 875 नेपालीलाई अमेरिका पठाउने खेलो फड्कोमा पूर्व मन्त्रीहरू नै सक्रिय रहेको रहस्य खुलेको छ। झन्डै 1 अर्ब रुपियाँ कारोबार हुने गरी भएको यो चलखेलमा काङ्ग्रेस, एमाले, माओवादी, केन्द्रका नेताहरू जोडिएका छन् भने यसको विरोधमा संसद चलिरहँदा सभामुखले भुटानी प्रकरणमा बोल्न नदिएको भन्दै सांसद अमरेश कुमार सिंहले संसद हलमै संसदभित्रै लुगाफुकालेर विरोध जनाएको कुरा पनि अब हामीले त्यसलाई लिनु परेको छ। अब विरोधका आफ्नै तरिका हुन्छन्, त्यो कति उत्तम र कति आवश्यक थियो अर्कै कुरा भयो। श्रोता, यो प्रसङ्ग पनि मैले यहाँलाई जोडि नै सकेँ, त्यस्तै अब अर्को प्रसङ्ग यहाँ जोड्न चाहन्छु। श्रोता, हामी सिमाना, विशेष गरी भारतसँग जोडिएका सिमानाका शास्तिहरूको विषयमा पनि कुराहरू गरिरहेका छौँ। कति ठाउँमा सिमाना जोडिँदा अप्ठ्याराहरूमा पनि नेपालीहरूले उताबाट फाइदा उठाइरहेको पनि देखिन्छ भने कति अवस्थामा हामीहरू अलिकति प्रताडित भएको पनि देख्न सकिन्छ, महसुस गर्न सकिन्छ र हामीले भोग्दै आइरहेका कुराहरू पनि हुन्। अहिले अब यो मेची पारीको दुईवटा गाउँको प्रसङ्ग यहाँ अहिले जोड्न चाहेँ। श्रोता, हामीले यो प्रसङ्ग उठाउँदै गर्दाखेरि श्रोता, हरेक बिहान घाम नउदाउँदै एक खुल मानिस भारतबाट सीमा चिचोलेर नेपाली भूभागतिर पस्दछन्। 10 गजा जोडिएको नेपाली खेत भातमा कोही हलो जुत्छन्, कोही झार उकेल्छन्। खाजा र भात नेपालतर्फै खान्छन्। बेलुकी घाम अस्ताउनु अघि मेची नदीमा नुहाएर उनीहरू भारततिरै फर्कन्छन्। यो कुनै सिनेमाको कथाको पटकथाको संवाद र पटकथाको परिदृश्य जस्तो लाग्न सक्दछ, तर वास्तविक कुरा हो श्रोता। यो दृश्य नेपालको मेची पारी को नेपाल भनेर चिनिने मेची नगर 15 ग्वाला बस्तीको हो। बस्तीको पूर्वमा मेची नदी बग्ने भएका कारण हजारौँ बिघा जग्गा रहेको यो नेपाली भूभाग टापु जस्तो अवस्थामा मेची पारी परेको छ। यहाँ नेपाली खेतमा भारतीय नागरिकहरू आएर वर्षौँदेखि निर्वाध खेतीपाती गर्दै आइरहेका छन्। यसअघि मेची पारीका ती बस्तीहरू तरकारी खेती, फल्ने खरबुजा, काँक्रा, लौका, फर्सी जस्ता तरकारीले नेपालको भद्रपुर, काँक्रोबिट्टा, तुलाबारी र बिर्ता मोडसम्मका बजारमा बजार पाउँथ्यो। तर एक दशकमा लगभग आधा बस्ती बसाइ हिँडिसकेपछि खेतमा भारतीयहरू आउन थालेको स्थानीयवासीहरू बताउँछन्। नेपालतिर आएर भारतीयहरूले खेतीपाती गर्ने क्रम वर्षेनी बढ्दै गएको छ र नेपाली सुरक्षा निकायको कुनै चौकी त्यस क्षेत्रमा छैन र मेचीपारीका दुई नेपाली बस्ती ग्लाला बस्ती र सिसौ ढाँगीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा हेर्ने बिओपी जमिरगढीको गस्ती टोली कहिलेकाहीँ त्यहाँ पुग्ने गरेको छ। श्रोता, यसरी अब हाम्रा मेचीपारीका दुई बस्तीको कुरा यहाँ उठाइ नै सकेको छु श्रोता, जसमा लगभग अल वारीका भन्दा पनि पारिकाको खटन पटन त्यहाँ चलिआएको छोटो यो प्रसङ्ग मैले जोडेँ। श्रोता, अब यो सँगसँगै नवलप्रासीको पश्चिम सुदूर दक्षिण क्षेत्र सुस्तामा बालबालिकाहरू माध्यमिक कक्षा पढ्नका लागि भने दिनौ उतातर्फ पारीतर्फ भारत या पग्लियामा पुग्नुपर्ने बाध्यता रहेको छ। भारत पुग्न कडा सुरक्षा भएको सीमा पार गर्नुपर्दछ भने पग्लियावा पुग्न नारायणी नदी तर्नुपर्ने हुन्छ। तर नारायणी वारपार गर्न ढुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको त्यहाँ नदीमा भने पुल रहेनछ। पश्चिममा नारायणी नदी तथा दक्षिण पूर्वमा भारतको बिहार राज्यबाट घेरिएको छ सुस्ता। त्यहाँको एकमात्र विद्यालय जनता दलित आधारभूत विद्यालयमा कक्षा 8 पढाइ हुन्छ र माध्यमिक तहका लागि पनि धेरै बालबालिकाहरू सीमापार बिहारको भेडीहारी र लक्ष्मीपुर जानुपर्ने यो बाध्यता रहेको छ। श्रोता, यसरी आजको कार्यक्रममा मैले यी कुराहरू उठाएँ। नेपालीहरूको अप्ठ्यारोको कुरा मैले उठाउँदै गर्दाखेरि हामीलाई स्वाभाविक रूपबाट दुई खबरले नै छुन्छन् नै। यी यस्ता खालका समस्याहरू सिंहदरबार र शीतल निवास र अन्य विभिन्न खालका निवासहरूमा खासै पुगेको छैन, उहाँहरूको ध्यान नपुगेको पनि हामीले महसुस गर्नु पर्दाको दुःखको अवस्था छ। त्यस्तै नेपालीहरू जहाँ रहे पनि हाम्रा सद्भावहरू, शुभकामनाहरू, शुभेच्छाहरू रहन्छ र कि अन्य प्रसङ्गहरूमा हाम्रा चासोका कुराहरू पनि हुन्छन्, हाम्रा चिन्ताका कुराहरू पनि हुन्छन्। अहिले त्यस्तै भएको छ भारतको मणिपुरमा। अहिले त्यहाँ दङ्गा वा पनि हिंसा चर्किएको छ, यद्यपि नेपाली भाषी भारतीय नागरिकहरू पनि त्यो हिंसामा नपरेको खबर छ। अहिलेसम्म 4 दर्जनभन्दा बढी व्यक्तिहरूको त्यहाँ मृत्यु भइसकेको खबरहरूमा उल्लेख छ। उत्तर पूर्वी भारतको पहाडी राज्य मणिपुरमा 50,000 सङ्ख्यामा नेपाली भाषीहरूको बसोबास रहेको छ। उनीहरू अधिकांश खेतीपाती र केही व्यापार गर्दछन् र थोरै ले राज्यको नोकरी पनि गरिरहेका छन्। मणिपुरको 4,000 काङ्गलतुम्बी, सेकिमाई लगायत राजधानी इम्फालका केही बस्तीहरूमा नेपालीको बाहुल्यता रहेको छ। त्यहाँका नेपालीहरू मातृभाषामा माध्यमिक तहसम्मको अध्ययन गर्दछन् भने आसामको गुवाहाटी र नागाल्यान्डको डिमापुर हुँदै रेल यात्रा गरेर समेत मणिपुर पुग्न सकिन्छ। नेपालबाट मणिपुर जाने एकमात्र स्थल नाका भने काकडबिट्टा नै हो। श्रोता, यसरी आजको कार्यक्रममा मैले यी नेपालीहरूसँग जोडिएको प्रसङ्ग पनि उठाइ नै सकेको छु। त्यसपछि भने म अब यहाँहरूलाई फेरि अर्को एउटा गीत प्रस्तुत गर्न चाहन्छु। सकम्बरीको प्रसङ्ग पनि सेलाएको जस्तो महसुस गरिएको छ, यद्यपि यो गीत पनि सेलाइसकेको छैन।
छैन सिमाना आफ्नै रहरको, जाग्यो रहर पापी सहरको, ए साट्यौ कि धनको आशैले बहकायो कि तिमलाई कसैले जोभान साट्यौ कि धनको आशैले ए बहकायो कि तिमलाई कसैले हेर हिँड्छौ पर पर हेर रात स्कुटर तिमलाई कसले किन्दियो फुल म
हजुर श्रोताहरू, यो गीतलाई बिचमै रोक्दै अब पनि म कार्यक्रम नमस्ते नेपालमा अन्य प्रसङ्गहरू जोड्न चाहन्छु। श्रोता, बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालको उत्तरार्धमा पनि आइ नै सकेको छु। त्यस्तै श्रोता यहाँहरूलाई कार्यक्रममा नेपाल न्युजिल्यान्ड सोसाइटीले हरेक हप्ता वा भनौँ साप्ताहिक रूपबाट गर्ने कार्यक्रमहरूको विषयमा पनि जानकारी दिन चाहन्छु। हुन त यहाँहरूमध्ये धेरैलाई थाहा भइ नै रहेको कुरा हो, हरेक आइतबार बिहान 9 देखि 11 बजे भाइ बहिनीहरूको लागि नेपाली भाषाको कक्षा सञ्चालन भइरहेको छ। त्यस्तै ब्याडमिन्टनको अभ्यासको कार्यक्रम पनि छ त्यसै क्रममा। त्यस्तै सोसाइटीले महिला दिदीबहिनीहरूको लागि स्विमिङ क्लास पनि हरेक हप्ताको शनिबार बेलुका 4:30 जाँदा फारुनै स्पोर्ट्स सेन्टरमा स्विमिङको क्लास पनि गरि नै रहेको छ भने बुधबार अल्टरनेटिभ अलग अलग स्थानमा जुम्बाको क्लास पनि भइ नै रहेको छ। अनि भाइ बहिनीहरूको लागि फुटबल सिकाउने प्रशिक्षणको कार्यक्रम पनि छ। कृपया सोसाइटीको एक्टिभिटिज भाइबर ग्रुपमा यहाँहरू इन्भल्भ भएर त्यहाँ पछिल्लो समय स्थान, परिवर्तित समय स्थान र खेल तालिकाहरू आउनु समय तालिकाको विषयमा पनि अपडेट लिन सक्नुहुनेछ। आफू पनि सहभागी हुनुहोस्, आफ्ना भाइ बहिनीहरूलाई पनि सहभागी बनाउने प्रयास गर्नुहोला। श्रोता, यो हप्ता भएका विभिन्न अन्य खबरहरूमध्ये ठुलो खबरको रूपबाट पनि एउटा खबरलाई लिनुपर्ने हुन्छ।
God save the king.
God save the king.
हजुर श्रोता, बेलायतमा 40 राजाको रूपबाट राजा चार्ल्स तृतीयलाई मध्यम लन्डनको ऐतिहासिक वेस्ट मिनिस्टर आबीमा आयोजित एक विशेष समारोहका बीच राजमुकुट पहिर्याएर राज्याभिषेक गरेको खबर पनि अब यहाँहरूले थाहा पाइसक्नु भएको छ। र यसरी हामीले प्रिन्स चार्ल्सको रूपबाट चिनिने व्यक्ति अब राजा चार्ल्स भएका छन्। बेलायतमा 900 वर्षदेखि वेस्ट मिनिस्टर आबीमा राजाहरूको राज्याभिषेक हुँदै आएको छ। महारानी एलिजाबेथ द्वितीयको गत वर्ष सेप्टेम्बरमा निधन भएपछि उनका जेठा छोरा युवराज चार्ल्सले 73 वर्षको उमेरमा बेलायती गद्दी आरोहण गरेका हुन् वा भनौँ गरेका थिए। चार्ल्स संसारकै सबैभन्दा बढी उमेरमा राजा भएका व्यक्ति पनि हुन्। त्यसपछि विशेष बग्गीमा चढेर राजा रानी बकिङम राजदरबार फर्किएका थिए। गोर्खा सैनिकहरू पनि उक्त समारोहमा सहभागी भएका थिए र उक्त समारोहमा बेलायतको इतिहासमै पहिलोपटक हिन्दू प्रधानमन्त्री ऋषि सुनकले बाइबलको एक अंश वाचन गरेका थिए र सोक्रमको एउटा विशेष समारोहलाई पनि चासोको रूपबाट पनि हेरिएको थियो। श्रोता, अब यो पछि भने अब यहाँहरूलाई अब अन्य प्रसङ्गहरू जोड्न चाहन्छु यो क्रममा। अब च्याट जिपिटीको कुरा त अब यहाँहरूले थाहा पाइ नै सक्नुभएको छ, यहाँहरूमध्ये कतिले प्रयोग पनि गरिरहनु भएको छ होला, अभ्यस्त भइ नै सक्नुभयो होला। अब थ्रुट जिपिटीको कुरा पनि अगाडि आएको छ। माइक्रोसफ्टको आर्टिफिसियल इन्टेलिजेन्स एआई च्याट जिपिटीको बारेमा त अब यहाँहरूले थाहा पाइ नै सक्नुभएको। च्याट बब भनेको इन्टरनेटमा मानव प्रयोगकर्ताहरूसँग कुराकानीको नकल गर्न डिजाइन गरिएको कम्प्युटर प्रोग्राम हो र अब च्याट जिपिटीले यति बेला विश्वभरका मानिसहरूको प्रश्नको उत्तर दिइरहेको बेलामा विश्वका दोस्रो धनाढ्य एलन मस्क भने यसबाट प्रभावित भएका छैनन्। हालै एक अन्तर्वार्तामा उनले च्याट जिपिटी भन्दा राम्रो प्लेटफर्म ट्रुथ जिपिटी ल्याउने उद्घोष गरेका पनि छन्। हुन त अब यो कहिले कसरी आउँछ त्यो भने प्रतीक्षाकै विषय भयो। अर्कोतर्फ एआईका कारण केही वर्षमा विश्वभरका 30 करोड मानिसहरूले जागिर गुमाउने अनुसन्धानहरूले पछिल्लो पटक देखाएको खबर पनि छ। एआईका माध्यमबाट जस्तै च्याट जिपिटी र अन्य प्लेटफर्मले करोडौँ मानिसहरूको जागिर खोसी दिने गोल्डम्यान स्न्याच इकोनोमिस्टको अहिले पछिल्लो अध्ययनले पनि बताएको छ। अब च्याट जिपिटी र ट्रुथ जिपिटीको कुरामा को कसरी प्रभावित हुने र कसले अवसर प्राप्त गर्ने त्यो भने अब आउँदा दिनहरूमा खुल्दै जाने कुरा भयो। श्रोता, अब यो सँगसँगै भने म अब आजको कार्यक्रमलाई बिटै मान्ने क्रममा आएको छु। यसै क्रममा यो हप्ता परेका विशेष दिनहरूको क्रममा रेड क्रस दिवसको प्रसङ्ग छ। मे 8 दिन विश्वभर रेड क्रस दिवस मनाइन्छ। इस्वी सम्बत 1828 मे 8 दिन युरोपमा स्विजरल्यान्डको जेनेभामा जहाँ हेनरी ड्युनान्टको जन्म भएको थियो र नोबेल शान्ति पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वव्यापी परोपकार संस्थाका संस्थापक यी महान व्यक्तिको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसको रूपबाट संसारले सम्झना समर्पण र अनि सद्भाव व्यक्त गर्दै मनाउने गर्दछ। रेडक्रसको मुख्य कार्यहरूमा मानवताको संरक्षण अनि युद्धग्रस्त क्षेत्रमा घाइतेहरूको उद्धार रहेको छ। यो संसारले धेरै युद्धहरू खेपेको छ र रक्तपातको इतिहास पनि बोकेको छ अनि हरेक युद्धमा कयौँ सङ्ख्यामा घाइतेहरू उपचार नपाइकन छटपटाएर मरेको पनि खबरहरू आउँदै क्रम रोकिएको छैन। अझै पनि हेनरी ड्युनान्टले मानवताको मूल्य अनि सेवाको आवश्यकतालाई महसुस गरेर स्थापना गरेको यो रेडक्रस दिवस आज संसारभरिका 190 बढी देशहरूमा मनाउने गरिन्छ वा भने रेडक्रस ती देशहरूमा कार्यरत रहेको छ। श्रोता, यसरी यो रेडक्रससँग जोडिएको यो खबर सँगसँगै सामग्री सँगसँगै बेलुका 8 आजको कार्यक्रम सुनेर साथ दिनुभएकोमा यहाँहरूप्रति फेरि पनि कृतज्ञता व्यक्त गर्दै आउँदो सातासम्मको लागि म विनोदलाई पनि आज्ञा दिनुहोस् र यहाँहरूका बाँकी रहेका पल विशेष बनुन्, शुभ बनुन्। नमस्कार, शुभरात्रि।
घामसँग उदाउँछ फेरि पनि सुखको दिन हामी माझ मुस्कुराउँछ। मालामा हाँस्न सक्छन् हरेक नेपाली फुलहरू, त्यसैले त विपत्तिले हार मान्छ यहाँ, त्यसैले त विपत्तिले हार मान्छ यहाँ। मेरो देश नेपाल,
नमस्ते नेपाल, नमस्ते नेपाल।